यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। अविरल वर्षासँगै गएको पहिरोमा परि देशभर 95 जनाको मृत्यु, 46 जना बेपत्ता। प्राकृतिक विपदको सामना गर्न सरकार योजनाबद्ध रूपमा अघि बढ़ेको गृहमन्त्री रामबहादुर थापाको भनाई। हिजो थप 1705 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा संक्रमण मुक्त भई घर फर्किनेको संख्या 10294। विश्वभर कोरोना संक्रमितको संख्या 1,32,00,000 नागे पनि संक्रमण मुक्त हुनेको संख्या 46,91,000 भन्दा बढ़ी र लकडाउनलाई खुकुलो पारेर विश्वका कतिपय राष्ट्रले गलत बाटो रोजेको विश्व स्वास्थ्य संगठनको ठहर। यस वर्षको मनसून शुरू भए यता देशका विभिन्न ठाउँमा गएको बाढ़ी पहिरो र डुबानबाट 95 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो र डुबानबाट भएका क्षति र त्यसको न्यूनीकरणका विषयमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढ़ी पहिरो र डुबानमा परि हिजोसम्म 46 जना बेपत्ता भएका, 50 जना घाइते भएका र 134 घरमा क्षति पुगेको जानकारी दिनुभयो। प्री मनसूनको समयमा नै प्राकृतिक विपत्तिबाट धेरै ठूलो क्षति पुगेकाले विपदको सामना गर्न योजनाबद्ध रूपमा सरकार अघि बढ़ेको गृहमन्त्री थापाले बताउनुभयो। गृहमन्त्री थापाले भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा क्षेत्रमा सड़क रूपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको स्पष्ट गर्नुभयो। गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा हस्तक्षेप गरी बनाएको बाँध र संरचना हटाउन नेपाल सरकारले पहल गरिरहेको भए पनि त्यो सार्थक हुन नसकेको बताउनुभयो।
भारतले चाहिँ अब समानान्तर रूपमा बाँध रूपले बाटोहरू बनाउँदाखेरि पनि हरेक वर्ष अब डुबान हुने गरेको छ तराई क्षेत्रहरूमा। त्यो एक ढंगले चाहिँ भारतीय पक्षले चाहिँ नेपालमा एउटा हस्तक्षेप नै हो, त्यो राजनीतिक रूपबाट भन्दाखेरि त्यो एउटा हस्तक्षेप नै हो। यस बारेमा सरकारले पहल नगरेको होइन, सरकारले पहल गरेको कि उनीहरूले जो बाँध बनाएका छन्, जो बाटो बनाएका छन्, त्यहाँ त निकास दिनु पर्यो नि। पानी चाहिँ जो नेपालबाट चाहिँ भारततिर जान्छ, फ्लो हुन्छ, त्यसलाई त निकास भएन भने त त्यो त नेपाल त पुरै डुबानमा पर्छ। उनीहरूले आफ्नो रक्षाको निम्ति चाहिँ त्यो बाँध बनाए, त्यो तटबन्धन उनीहरूले गरेका छन् चाहिँ, तर त्यसले के गर्यो भन्दाखेरि उनीहरूले नेपालको चाहिँ राष्ट्रिय हितमा त्यसले धक्का पुगेको छ।
गृहमन्त्री थापाले विपद न्यूनीकरणका लागि एकीकृत बस्ती विकास, वैज्ञानिक रूपमा पूर्वाधार निर्माण तथा जनचेतना जगाउनुपर्ने बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर नेउपानेले सरकारले 77 जिल्लामा विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन सम्बद्ध निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साउन महिनामा बाढ़ी पहिरो र डुबानको बढ़ी सम्भावना भएको तथ्याङ्कले देखाएको बताउनुभयो। बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित 14 जिल्ला मध्ये सिन्धुपाल्चोक, गोर्खा र रसुवा लगायतका जिल्ला बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको जनाएको छ। यस्तै प्राधिकरणले बाढ़ी पहिरो प्रभावित क्षेत्रका 704 घर सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्ने, प्रदेश नम्बर 2 डुबानको उच्च जोखिममा रहेको र तराईको रौतहट जिल्ला बढ़ी तटबन्ध निर्माण जस्ता मानवीय कारणले डुबानको समस्या बढ़ी भएको जनाएको छ। यसैबीच आइतबारदेखिको अविरल वर्षासँगैको पहिरोमा परि तनहुमा 10 जनाको मृत्यु भएको छ भने अन्य 2 जना बेपत्ता भएका छन्। तनहुको म्याग्दे गाउँपालिकामा 1 जना र ब्यास नगरपालिकामा 4 जना, रिसिङ गाउँपालिकामा 5 जना गरी 10 जनाको मृत्यु भएको तनहु स्थित हाम्रा संवाददाता किरण श्रेष्ठले जनाएका छन्। बाढ़ीका कारण ब्यास नगरपालिकामा 2 जना बेपत्ता भएका छन्। म्याग्दे गाउँपालिका 6 बेलौते डाँडामा खसेको पहिरोले घर भत्किँदा 15 वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे 6 का वडाध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो। यसैगरी ब्यास नगरपालिका 9 माझ फाँटमा पहिरोले पुरिएर कमला थापा, छोरा मदन, बुहारी अन्जानको मृत्यु भएको छ भने 70 वर्षीय एक वृद्धाको मृत्यु भएको र उनको शनाखत हुन बाँकी रहेको ब्यास नगरपालिका 9 का वडाध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो। घाइते केशव थापालाई उद्धार गरी अस्पताल पठाइएको छ भने उनका छोरा राजेश बेपत्ता भएका छन्। यस्तै ऋषिराङ गाउँपालिका 8 पल्ट्याङ स्थित भैंसी किलीमा पहिरोले घर बगाउँदा एकै परिवारका 5 जनाको मृत्यु भएको छ। राति 1 बजे घरमाथि रहेको सड़कबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाउँदा उनका 2 छोरा भेषबहादुर र महादेव, 2 बुहारी नानुमाया र मनिषा र नातिनी अमिषाको मृत्यु भएको छ। घाइते ज्योति थापालाई उपचारका लागि पोखरा लगिएको छ। माझफाटको पहिरोमा पुरिएर राजेश थापा र व्यास एघार रामसे ओडारेका पदम चेपाङ बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। तनहुँको अन्य दर्जन भन्दा बढ़ी ठाउँमा बाढ़ी पहिरोले क्षति पुर्याएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर एक स्थित भेली टोलमा खाडो खोलामा गएको बाढ़ीबाट झण्डै 50 भन्दा बढ़ी घर डुबानमा परेका छन्। हिजो बिहान गएको बाढ़ीबाट बेली टोलसँगै बेली भन्सार बजार समेत डुबानमा परेको प्रहरीले जनाएको छ। खोलाले एकजना पुरूषको शव बगाएर ल्याएको पनि प्रहरीले जनाएको छ। शवको पहिचान खुल्न नसकेको तथा पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो। लमजुङमा पहिरोले 109 घर विस्थापित भएका छन्। केही दिनदेखि लगातार परेको अविरल वर्षाले पहिरो जाँदा मध्य नेपाल नगरपालिकाका विभिन्न वडाका 109 घर विस्थापित भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओम प्रकाश पुनका अनुसार मध्य नेपाल नगरपालिकाको वडा नम्बर 6 रानीपानी गाउँका 31, लामा सोतीका 27, रातामाटेका 21, भदौरेका 11, गुम्बा बेसीका 9 घर विस्थापित भएका छन्। यस्तै वडा नम्बर 3 सूर्यपालका 5, वडा नम्बर 2 प्रजालु टारका 3 घर, वडा नम्बर 4 चर्दीमा 1 घर र वडा नम्बर 1 खवास गाउँमा 1 घर विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले बाढ़ी पहिरो र डुबानबाट बेपत्ता भएकाहरूको तत्काल खोजी उद्धार गर्न र पीड़ितहरूलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा सरसफाई तथा औषधि उपचारको व्यवस्था गर्न, विपदपछिको महामारी फैलिनबाट रोक्नका लागि आवश्यक प्रबन्ध गर्न, विपद न्यूनीकरणको स्थायी समाधान खोज्न, राहत र डुबान क्षेत्र एवं सम्बन्धित स्थानीय तह विपद व्यवस्थापनको व्यवस्था गर्न निर्देशन दिएको छ। यस्तै समितिले अवैज्ञानिक रूपमा भइरहेको सड़क तथा पूर्वाधार निर्माण कार्य रोक्न र सीमा क्षेत्रमा भारतद्वारा निर्मित सड़क र बाँध तत्काल हटाउन पहल गर्न समेत सरकारलाई निर्देशन दिएको छ। म्याग्दी जिल्लामा पहिरोका कारण अहिलेसम्म 28 जनाले ज्यान गुमाएका छन् भने 4 जना अझै बेपत्ता छन्। गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि अहिले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षा नरोकिँदा थप पहिरो जान सक्ने भएकाले स्थानीयहरू त्रसित भएका छन्। पर्वतबाट हाम्रा संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
म्याग्दीको धौलागिरी मालिका र रघुगंगा गाउँपालिकामा बिहिबारको पहिरोमा बेपत्ता भएका मध्ये अहिलेसम्म 28 जनाको शव फेला परेको छ। 4 जनाको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन। 25 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धौलागिरी गाउँपालिका 7 धारापानीका भुवानी पौडेल:
यस्तो पहिरो आउला भन्ने हामीले विश्वास गरेकै थिएन, कल्पना पनि सोचेको पनि थिएन। अकस्मात माथि धुरीबाट 1 किलोमिटर माथिबाट पहिरो आएको छ। त्यहाँ पहिरोमा जान
पहिरोले धौलागिरीको मराङ, रिख, कल्लेनी, रामचे, ठूलो गाउँ, मालिकाको बीमा, रघुगंगाको ठाडाखानी, दुखु लगायतका गाउँ छिया छिया भएका छन्। गाउँ रित्तिने गरी पहिरोमा मानिसहरूको मृत्यु मात्रै भएन, गाउँसम्म जाने सड़क र खोलाको पुल बाढ़ीले बगाएपछि थप समस्या भएको बताउनुहुन्छ रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी।
एकदम भूगोल नमिलेको ओह्रालो भिरालो गाउँपालिका पर्यो र धेरै ठाउँमा राति ठुल्ठूला ढुङ्गाहरू झरेको खबर भएर हामी त्यो तर्फ पनि जानेछौँ भने हाम्रो धेरै ठाउँमा जमिन स्लाइड भएको अवस्था छ।
दुर्गममा रहेको धौलागिरी गाउँपालिकामा एक गाउँबाट अर्को गाउँमै पुग्न सकिने अवस्था छैन। विद्युत अवरूद्ध छ भने सहज रूपमा संचार सम्पर्क पनि विच्छेद छ। पहिरोले खानेपानीका पाइप बगाउँदा पानीको हाहाकार भएको छ। धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन:
बाटो अवरूद्ध भएको छ, पिउने पानीको नालाहरू सबै विक्षिप्त भएको छ। दुईटै वडामा स्वास्थ्य संस्थाको भवनै सबै तहस नहस भएको छ। बाटोको अवरुद्धको कारणले गर्दा सबै जनतालाई घर घरमा भेट्न जान सकेका छैनौ। कुनै कुनै ठाउँमा जान मलाई 10-12 घण्टा त लाग्छ। त्यहाँ जान पहिरोले अहिले ठ्याक्कै घेराबन्दी गरेको छ क्या त्यो घटना घटेको ठाउँमा।
पहिरोको जोखिममा रहेका धौलागिरी गाउँपालिकाका 590, मालिकाका 196, रघुगंगाका 85 र बेनी नगरपालिकाका 35 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। खोलाको किनार कमजोर र भिरालो भू बनौटका कारण म्याग्दीमा पहिरोको जोखिम जोखिम कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो।
म्याग्दी खोला र काली गण्डकी नदीको चाहिँ लामो बाढ क्षेत्रमा चाहिँ तटीय क्षेत्रमा रहेका बस्तीहरू आफैमा पनि संवेदनशील छन् र अर्को भौगोलिक हिसाबले बस्तीहरू पनि अति संवेदनशील नै रहेका छन्। सड़क विस्तार गर्ने क्रममा यसको भविष्यमा हुन सक्ने जोखिमलाई आकलन नगरिकन गरिएका कारणहरू पनि उच्च जोखिममा रहेका क्षेत्रहरू धेरै नै छन्।
पहिरोका कारण असार एक गते यता गण्डकी प्रदेशमा सबैभन्दा बढी क्षति म्याग्दीमा भएको छ। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम पनि नरोकिएकाले थप सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गर्दै आएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ऋषि मुनिहरूको तपोभूमि र ध्यान र ज्ञान भूमि भएकाले नै विश्वमा प्रसिद्ध रहेको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 207 जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाले जोड़ेको भाषिक र सांस्कृतिक सम्बन्धलाई पुनर्जागरण गर्न भानुभक्त आचार्यले महत्वपूर्ण योगदान पुर्याउनु भएको स्मरण गर्नुभयो। शान्तिपूर्ण र सुविचारयुक्त समाजको निर्माणमा लाग्ने उचित समय आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले समृद्ध कला साहित्य र संस्कृतिको माध्यमबाट राष्ट्रिय एकतामा सँगै यात्रा गर्न सम्पूर्ण सर्जकहरूलाई आग्रह गर्नुभयो।
हामी सभ्य समाज, सुसंस्कृत समाज, सुशासनयुक्त समाज, शान्तिपूर्ण समाज, एकअर्कालाई सम्मान गर्न सक्ने जानेको समाज, एकअर्कालाई माया गर्ने, सहयोग गर्न सक्ने यस्तो जानेको त्यो मन भएको समाज बनाउन चाहन्छु। भ्रष्टाचार हामी गर्छौँ भने युगलाई कान्छित गर्नु, साहित्यले धाम फलाउने होइन, मुखै फलाउने होइन, तर साहित्य बिना समाज अगाडि जान, विकसित हुन, सभ्यता सिक्न यी कुराहरू सम्झाइ रहेछ।
प्रधानमन्त्री ओलीले दुनियाँ अन्धकार युगमा रहँदा हाम्रा पुर्खाहरूले संगठित रूपमा ज्ञान छर्दै आएको स्मरण गर्नुभयो। मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डाक्टर विजय सुब्बाले स्रष्टाहरूले राष्ट्रिय एकताका पक्षमा पर्याप्त शब्द खर्च गर्न नसकेको गुनासो गर्नुभयो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले भाषिक एकताबाट मात्रै राष्ट्रियता कायम हुने बताउनुभयो। प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरूङले संसारभर छरिएर रहेका नेपाली भाषीहरू बीच भानुभक्त सर्किट बनाइनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका सांसद कोमल ओली, गायिका लोचन भट्टराई र संचारकर्मी डाक्टर रत्नावली शर्माले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आगामी वर्ष लुम्बिनीमा हिम्मतखण्ड सांस्कृतिक सम्मेलनको आयोजना गरिने पनि त्यस अवसरमा घोषणा गरियो। 207 भानु जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो दुई दिने रजत महोत्सव सम्पन्न गरेको छ। बेलायतका लागि नेपाली राजदूत एवं वरिष्ठ साहित्यकार डाक्टर दुर्गा बहादुर छेत्री सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भर्चुअल कार्यक्रममा परिषदका अध्यक्ष कोमल प्रकाश मल्ल श्रेष्ठ, नेपाल च्याप्टरकी अध्यक्ष इल्या भट्टराई लगायतका श्रष्टाहरूले आदिकविको व्यक्तित्वको चर्चा गर्नुभयो। त्यस अवसरमा दुवै देशका कविहरूको भर्चुअल कवि सम्मेलन आयोजना गरियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कार 2076 विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा हिजो मन्त्रालयमा एक समारोहको आयोजना गरी विभिन्न विधाका स्रष्टाहरूलाई जनै 1,00,000 नगद सहित प्रमाणपत्रद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार 2076 सम्मान गरेको हो। सम्मानित हुनेहरूमा संस्कृतितर्फ काठमाण्डुका बुद्धिनारायण श्रेष्ठ, भाषा साहित्यतर्फ दयाराम श्रेष्ठ सम्भव, ललित कलातर्फ श्यामलाल श्रेष्ठ र संगीत तथा नाट्य विधातर्फ सिराहाका सत्यनारायण चौधरी हुनुहुन्छ। त्यसै गरी नगद 1,00,000 राशि रहेको महाकवि देवकोटा पुरस्कार 2076 कवितातर्फ तेह्रथुमका मोहनलाल श्रेष्ठ, निबन्ध र समालोचनातर्फ सल्यानका केशव सुवेदी, आख्यान र नाटकतर्फ काठमाण्डुका पद्मावती सिंह, बाल साहित्य र लोक साहित्यतर्फ दैलेखका मधुसूदन गिरी र भाषा साहित्य सेवातर्फ भैरव रिसाललाई प्रदान गरियो। 1,00,000 राशिको गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार 2076 काव्यतर्फ धादिङ निवासी प्राध्यापक घनश्याम उपाध्याय र नाटक विधातर्फ तेह्रथुमका प्राध्यापक डाक्टर अवि सुवेदी सम्मानित हुनुभयो। समारोहमा 2076 सालको पुष्पलाल राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको छ। 1,00,000 राशिको पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनेहरूमा राजनैतिक र सैद्धान्तिकतर्फ ललितपुरका स्नेहलता गुरूवाचार्य र वन श्रेष्ठ, इतिहासतर्फ कपिल वस्तुका डाक्टर डाक्टर माधव राजपन्थी र साहित्य संस्कृति र विज्ञानतर्फ राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँ रहेका छन्। त्यस्तै समारोहमा भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार 2076 समाज सुधार अभियानतर्फ जाजरकोटका नवराज विकलाई मरणोपरान्त मानवाधिकारतर्फ तनहुका त्रिभुवन चन्द्र वाग्ले र शिपकला शिक्षा साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियाललाई प्रदान गरियो। समारोहमा प्रदेशमा रहेर भाषा साहित्य ललितकला र नाट्यतर्फ कलम चलाउने विभिन्न व्यक्तित्वहरूलाई जनै 50,000 नगद राशिको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको छ। समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साहित्य र संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रको श्रीवृद्धि गर्न आदिकवि भानुभक्त सर्किट बनाइने बताउनुभयो। समारोहमा नेपाली कला संस्कृति भाषा साहित्यको प्रतिनिधित्व गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि सर्जक स्रष्टाहरूको उपस्थिति रहेको थियो। हिजो थप 1,705 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 1,705 जना कोरोना भाइरस संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 10,294 पुगेको जानकारी दिनुभयो। यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 5,856 जनाको पीसीआर विधिबाट परीक्षण गर्दा 144 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो प्रदेश नम्बर 1 6 प्रदेश नम्बर 2 41 जना बागमती प्रदेशमा 13 गण्डकी प्रदेशमा 8 प्रदेश नम्बर 5 14 कर्णाली प्रदेशमा 46 र सुदूरपश्चिम प्रदेशमा 16 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 16,945 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा हिजोसम्म 23,470 जना रहेका छन् भने 6,613 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संरचना सहित नमूना बनाउन सबैले असल मनसायले काम गर्नुपर्ने बताउनु भएको छ। मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिहरूसँगको छलफलमा हिजो मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषय कार्यान्वयनमा लैजाने बताउनुभयो। उहाँले पीसीआरको दायरा नघटाइएको भन्दै अहिले 25 ल्याबबाट दैनिक 10,000 नमूना परीक्षण गर्न सक्ने गरी क्षमता वृद्धि गरिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ।
केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले नेपालको नयाँ नक्सा जारी भएपछि नेपाल र नेपालीको मानमर्दन गर्ने गरी विदेशी संचार माध्यमबाट प्रकाशित समाचारको प्रभावलाई रोक्न र राष्ट्रिय एकता कायम गर्न आम संचार माध्यमहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। सूचना तथा प्रसारण विभागले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री डाक्टर खतिवड़ाले नेपालको नयाँ नक्सा जारी गर्ने विषयमा राष्ट्रिय सहमति निर्माण गर्न संचार माध्यमले खेलेको भूमिकालाई निरन्तरता दिन आग्रह पनि गर्नुभयो।
पछिल्लो चरणमा केही अन्तर्राष्ट्रिय र छिमेकी संचार माध्यमहरूले नेपालको विरूद्ध दुराशयपूर्ण ढंगले दिएका समाचारहरू, विश्लेषणहरू हाम्रो मुलुक, हाम्रो राजनेताहरू र हाम्रा राष्ट्रियता, हाम्रा संस्कृति, हाम्रा दुई देश बीचको मित्रता र नागरिक नागरिक बीचको सम्बन्धलाई पनि कलुषित गर्ने गरी जुन किसिमका समाचारहरू सम्प्रेषण भए त्यसलाई रोक्नको लागि आम संचारका माध्यमहरूको सहयोग रहनेछ। हामी खास राष्ट्र राष्ट्रियता, मुलुक, जनता र समाजप्रतिको जवाबदेहितामा हामी एक ठाउँ हुन्छौं। जब हामी नेपाल, नेपालीको राष्ट्रियता र एउटा चाहिँ हाम्रो अस्मितामाथि कसैले प्रश्न उठाउँछ र हाम्रो मानमर्दन गर्ने कुरा हुन्छ, त्यो बेला फेरि हामी एकजुट भएका छौं, एकजुट रहन्छौं।
मन्त्री खतिवडाले नेपालमा दर्ता नभएका युट्युब लगायतका नयाँ संचारका माध्यमहरूको नियमन र व्यवस्थापनका लागि सरकारले कानूनी र प्रविधि दुवै विषयमा समयानुकूल परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले नेपालको नयाँ नक्सा जारी भएपछि भारतीय संचार माध्यममा आएका गलत समाचार तथा विश्लेषणका विरूद्ध काउन्सिलले भारतीय प्रेस काउन्सिल मार्फत कानूनी उपचारको खोजी गरिरहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसको प्रकोपका कारण संचार माध्यम तथा त्यसमा आश्रित संचारकर्मीमा परेको प्रभावको विस्तृत अध्ययन गरी सरकारले समस्या समाधान का लागि उचित पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले विभागलाई नेपालको आधिकारिक सूचना बैंकका रूपमा विकास गर्न पहल भइरहेको जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षा सम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारूप तर्जुमाको तयारी भइरहेको बताउनु भएको छ। युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको 32 वार्षिक सभामा अनलाइन मार्फत मन्त्री पोखरेलले दिगो विकास लक्ष्यको शिक्षा सम्बन्धी प्रतिबद्धता र प्राथमिकताको राष्ट्रिय कार्यान्वयन ढाँचा तयार भइसकेकाले अब प्रदेश र स्थानीय तहमा पनि ढाँचा निर्माण गरिने बताउनुभयो। आयोगका अध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति र राष्ट्रिय विज्ञान तथा नव प्रवर्तन नीति कार्यान्वयनमा सरकार लागिरहेको बताउनुहुँदै कोरोना महामारीको विषम स्थितिमा विज्ञान प्रविधि र अनुसन्धानलाई आत्मसात गर्दै सबैले शैक्षिक विकासमा पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वनजन्य उद्योगहरूको संचालनमा आवश्यक सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले वनजन्य उद्योग संचालनमा सहजीकरण गर्दै रोजगारी सृजना र स्वदेशी वस्तु तथा उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र त्यसको बहुआयामिक उपयोगको पक्षमा वन मन्त्रालय रहेको बताउनुभयो। मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै विदेश निर्यात समेत गर्ने गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारकै नीति रहेको स्पष्ट पार्नुभयो। वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विभिन्न स्थानमा वन विनाश र फडानी भइरहेको भन्ने प्रतिवेदनका आधारमा सरकारले जेठ 15 गतेबाट वन पैदावार कटान तथा ओसार पसारमा रोक लगाए पनि साल बाहेकका अन्य प्रजातिमा लगाएको रोक खुल्ला गरिसकिएको बताउनुभयो। छापामा 144,000 नक्कली भारतीय नोटसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको प्रहरीले कन्काई नगरपालिका 4 बस्ने खुर्शेद आलम, सोही नगरपालिका 3 बस्ने मौसम श्रेष्ठ र झापा गाउँपालिका 5 बस्ने एराजुल हकलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की विरूद्ध 50,000 रूपियाँ घुस लिएको विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ। प्रहरीमा परेको सार्वजनिक हित विपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। कैलालीमा सड़क दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। घटनामा 3 जना घाइते भएका छन्। घोडाघोडी नगरपालिका 2 साढे पानीमा मोटरसाइकल र अटो ठोकिँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका 2 41-वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको M2P797 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा 3 जना घाइते भएका छन्। घाइतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताउनुभयो। विदामा नेपाल आई वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै श्रम स्वीकृति लिनेको संख्या बढ़ेको छ। कोरोना भाइरसका कारण लकडाउन शुरू भएसँगै रोकिएको श्रम स्वीकृति खुले यता 3500 भन्दा बढ़ीले श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता सरिता खनालको यो रिपोर्ट।
सरकारले विदामा नेपाल आएका करार तथा भिसाको अवधि बाँकी रहेका व्यक्तिलाई पुनः वैदेशिक रोजगारीमा जानका लागि सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ। यसरी पुनः श्रम स्वीकृति लिनका लागि सम्बन्धित कम्पनीको स्वीकृति पत्र, भिसा लगायतका कागज पत्र आवश्यक पर्ने र लकडाउनका कारण समयमा जान नपाई भिसाको म्याद सकिएकाका लागि अनलाइन भिसा र बाँकी कागज पत्रको सकल प्रति आवश्यक पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। यी सबै कागज पत्र भएका र श्रम स्वीकृति लिन चाहनेहरूलाई श्रम स्वीकृति दिइएको बताउनुहुन्छ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल।
विदेशबाट विदामा आएका, करारको डकुमेन्ट भएका र भिसाको अवधि बाँकी रहेका मान्छेहरूलाई हामीले पुनः श्रम स्वीकृति दिएर यहाँबाट पठाइदिइरहेका छौँ। सबै प्रदेशहरूबाट सेवा प्राप्त भइरहेको छ। जुन पुनः श्रम स्वीकृति लिएर गएका हुन् त्यो कम्पनीको कागज पनि हुनु पर्यो, कन्ट्याक्ट पेपर पनि हुनु पर्यो, भिसा पनि हुनु पर्यो र सम्बन्धित कम्पनीले आइज भनेर बोलाएको अथवा उसले एक्सेप्टेन्स पनि गर्ने अवस्था हुनु पर्यो। त्यसपछि मात्रै उहाँहरू जानु।
श्रम स्वीकृति लिन जाने व्यक्तिले अनिवार्य रूपमा सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको कोविड 19 को प्रोटोकल पालना गर्नुपर्ने हुन्छ। सरकारले पुनः श्रम स्वीकृति दिन गरेको निर्णय असार 19 गते शुक्रबारदेखि कार्यान्वयनमा आएको र हालसम्म 3500 जना भन्दा बढ़ीले वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। नियमित उडान नभएको हालको अवस्थामा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान चाहनेले खर्च तथा जहाज सम्बन्धी सबै व्यवस्था आफै मिलाउनु पर्ने हुन्छ। यसका लागि आफूलाई अनुकूल पर्ने चार्टर उडानबाट जानुपर्ने वा पुनः श्रम स्वीकृति लिएको 3 महिनाभित्र अवस्था सामान्य भएमा नियमित उडानबाट समेत जान सक्ने व्यवस्था छ। फेरि एकपटक वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल।
3500 जना लिइसक्नु भएको छ। श्रम स्वीकृति लिने बित्तिकै जानुपर्छ भन्ने पनि छैन, त्यसको अवधि 3 महिनाको लागि हुन्छ। रेगुलर फ्लाइट छैन भने आफ्नै इफर्टमा उहाँहरूले आफूलाई अनुकूल रहेको चार्टर उडान मार्फत अथवा पछि व्यावसायिक उडान सुरु भयो भने व्यावसायिक उडान मार्फत पनि जान सक्नुहुन्छ।
वैदेशिक रोजगारीमा जानेहरूले आफू जाने गन्तव्य मुलुकको विदेशी कामदार भित्र्याउने नीति र स्वास्थ्य सम्बन्धी प्रोटोकलको जानकारी स्वयं व्यक्तिले राख्नुपर्ने हुन्छ। साथै गन्तव्य मुलुक प्रस्थान गर्नु अघि ती मुलुकको स्वास्थ्य प्रोटोकलका आधारमा आवश्यक पर्ने भएमा कोविड 19 को परीक्षणको रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डेस्कमा पेश गर्नुपर्ने समेत व्यवस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,32,29,300 पुगेको छ। संक्रमणका कारण 5,74,900 बढ़ीको मृत्यु भएको छ। उपचारपछि निको भई घर फर्कनेको संख्या 76,91,400 पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अमेरिकामा गत 24 घण्टामा 65,370 नयाँ संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या 34,79,365 पुगेको छ। ब्राजिलमा 21,783 जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या 18,87,959 पुगेको छ। छिमेकी मुलुक भारतमा 28,180 जना नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या 9,07,645 पुगेको छ। भारतमा गत 24 घण्टामा 540 जनाको मृत्यु भएको छ। विश्वका देशहरूले ठोस निर्णय नलिए कोरोना भाइरसको महामारी झन भयानक रूपमा फैलिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। कोरोनाको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनलाई खुकुलो गरेर विश्वका कतिपय देशहरूले गलत बाटो अवलम्बन गरेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोसले बताउनु भएको छ। लकडाउन खुकुलो पारेका देशहरूमा संक्रमितको संख्या उल्लेख्य रूपमा बढ़ेको महानिर्देशक टेड्रोसले बताउनुभयो। चीनका प्रधानमन्त्री ली खच्याङले सुधारका कार्यक्रमलाई अघि बढ़ाएर महामारी पछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ़ने बताउनु भएको छ। चीनीय कम्युनिष्ट पार्टीका प्रभावशाली नेता समेत रहेका प्रधानमन्त्री लीले चीनमा कोविड 19 महामारी पछिको अवस्थाको विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै सन् 2020 विश्व अर्थतन्त्रसँगै चीनीय अर्थतन्त्रले पनि असामान्य अवस्थाको सामना गर्नु परेको तर त्यसको व्यवस्था मा चीन जुटिसकेकाले पूर्ववत अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको बताउनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बद्दी रही केही स्थानमा हल्का वर्षा हुने र प्रदेश नम्बर 5 का 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान। छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:18 भयो भने सूर्यास्त भरि साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। अविरल वर्षासँगै गएको पहिरोमा परि देशभर 95 जनाको मृत्यु, 46 जना बेपत्ता। प्राकृतिक विपदको सामना गर्न सरकार योजनाबद्ध रूपमा अघि बढ़ेको गृहमन्त्री रामबहादुर थापाको भनाई। हिजो थप 1,705 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा संक्रमण मुक्त भई घर फर्किनेको संख्या 10,294। विश्वभर कोरोना संक्रमितको संख्या 1,32,00,000 नागे पनि संक्रमण मुक्त हुनेको संख्या 46,91,000 भन्दा बढ़ी र लकडाउनलाई खुकुलो पारेर विश्वका कतिपय राष्ट्रले गलत बाटो रोजेको विश्व स्वास्थ्य संगठनको ठहर। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।